This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal.
नमस्कार प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिस वासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल। हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपालको एक अर्को अङ्कका साथ यहाँहरूको घर आँगन रेडियो सेटमा आउने प्रयास गरिरहेको छु। क्राइस्टचर्च आसपासमा यदि हुनुहुन्छ भने यहाँहरू 96.9 मेगाहर्ज फ्रिक्वेन्सी मोडुलेसन मार्फत यहाँहरू अहिले यसै बेला नै प्रत्यक्ष रूपबाट कार्यक्रमसँग जोडिन सक्नुहुनेछ। त्यस्तै क्राइस्टचर्चभन्दा बाहिर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानबाट पनि यसै समयमा plainsfm.org.nz गइसकेपछि पनि यहाँहरू कार्यक्रम नमस्ते नेपालसँग प्रत्यक्ष रूपबाट पनि जोडिन सक्नुहुने जानकारी अब यहाँहरूलाई थाहा भइसकेको कुरा हो। त्यस्तै हामीले यहाँहरूको अनुकूलताका लागि प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्क मार्फत पनि यहाँहरू समक्ष जोडिने प्रयास गर्दै आइरहेका छौँ। त्यसका लागि भने यहाँहरूले नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेजसँग साथी भएर जोडिन सक्नुहुनेछ। त्यसपछि यहाँहरूले सल्लाह सुझाव अनि प्रतिक्रियाहरूका साथसाथमा माया र हामीलाई सद्भावहरू दिन पठाउन सक्नुहुनेछ, जुन यहाँहरूले लामो समयदेखि गरि नै रहनु भएको छ। श्रोता, हामीले विदेश बस्दाखेरिका आफ्नो पहिचानको कुराहरू गर्दछौँ। दौरा सुरुवाल र भात गाउने टोपी अनि साडी र गुन्यो चोलोका आफ्नै प्रशस्तिहरू छन्। त्यस्तै हाम्रा क्षेत्र र विभिन्न स्थानका फरक फरक समुदायहरूको प्रतिनिधित्व कुरा गर्दाखेरि खानपानदेखि लिँदा अनि रहनसहनका कुराहरू पनि विभिन्नतामा पनि सुन्दरताको आभास हामी नेपालीहरू हुँदाको महसुस हामीले विदेशमा रहँदा पनि गरि नै रहेका छौँ। श्रोता, अब विदेशमा बस्दाखेरिको यहाँको आफ्नै क्यालेन्डर हुन्छ, यहीँको कार्यतालिका हुन्छ, यहाँको समयको परिवर्तन हुन्छ। अहिले डे लाइट सेभिङ भएको छ। गत आइतबार अब हामी नेपालको कुरा गर्दाखेरि 6 घन्टा 15 मिनटको फरक पर्छ समयको कुरा गर्दाखेरि। यसरी डे लाइट सेभिङ सँगसँगै हामीले पनि यो विदेशी परिवेश विदेशी प्रणालीसँग हामी तारतम्य मिलाउनु पर्ने हुन्छ, यद्यपि हाम्रा आफ्ना कुराहरू बाँकी नै छन्। श्रोता, कुरा के हो भने नेपाली नयाँ वर्ष विक्रम सम्बत 2080 सालको कुरा हो। विभिन्न न्युजिल्यान्डका विभिन्न स्थानहरूमा नेपाली समुदायहरूले रमाइलो खानपान भेटघाट अनि शुभकामना आदान प्रदानका साथसाथमा साङ्गीतिक साँझहरूको आयोजना गरेर विक्रम सम्बत 2080 साललाई स्वागत गर्ने जुन तारतम्य तरिकाहरू अनि त्यसको तयारी गरिरहनु भएको छ, त्यस्तै नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीले पनि क्राइस्टचर्चमा 15 अप्रिलका दिन लिङ्कन इभेन्ट सेन्टरमा यस्तै खालको कार्यक्रमको आयोजना गर्न लागिरहेको छ। कृपया यहाँहरू पनि यसरी हामीलाई भेटघाट गरेर धेरै पछिको सम्बन्धहरू अनि सुधारका कुराहरू पनि हुन्छन् नै, यसरी रमाइलो कार्यक्रमहरू गर्न पाइन्छ, भेटघाटका कुराहरू छन्। त्यसैले यहाँहरू पनि समय मिलाउने प्रयास गर्नुहोला। यी कुराहरू सँगसँगै आजको कार्यक्रमको उठान गरि नै सकेको छु। श्रोता, मिटर ब्याजीहरूसँग सरकारले सम्झौता त गरेको छ, तैपनि अहिले दोस्रो लडका मिटर ब्याजी पीडितहरू फेरि काठमाडौँ आएका छन्। तर अब देशमा बारा चितवन र तनहुँमा हुने उपनिर्वाचनले पनि अलिकति सरगर्माग्रमको स्थिति निकालेको छ। रवि लामी छानेको सांसद पद खारेज गरिसकेपछि खाली भएको चितवन र त्यस्तै अहिले चर्चित रूपबाट सोनी वाग्लेको प्रवेशले पनि तनहुँमा पनि गर्माग्रमको स्थिति आएको छ भने बारामा अब आफू नलागि उपराष्ट्रपति आफू सांसद हुनको लागि आफ्नो पार्टीका विजय सांसदलाई उपराष्ट्रपतिमा पुर्याएपछि जसपाका अध्यक्ष उपेन्द्र यादव कुतुब राजनीतिक तौर तरिकाले पनि अब त्यहाँका जनताहरूले कसरी लिने हुन् त्यसलाई त्यसको पनि अब परिणाम त अब आउनका लागि अझ पनि केही समय कुद्नु नै पर्ने हुन्छ। यो त खालि पृष्ठभूमिका छोटो खबरको रूपबाट मैले उठाएँ। श्रोता अहिले विशेष रूपबाट संक्रमणकालीन न्यायको विषयमा पनि कुरा उठ्न थालि नै सकेको छ। यो गम्भीर विषय पनि हो। न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गरेर गरेदेखि विस्तृत शान्ति सम्झौता तोडिने सक्ने भनेर आवाजहरू उठ्न थालिसकेका छन्। जनस्तरमा समेत व्यापक छलफल बहस हुनुपर्ने यसरी आवाज उठ्नेहरू आवाज उठाउनेहरूको तर्क रहेको छ, माग रहेको छ। विधेयकलाई मानवाधिकार मैत्री बनाउन र पीडितलाई मनाएर मात्र यस किसिमको विधेयकलाई पारित गर्न सुझाव दिँदै गम्भीर मानव अधिकारका हननका घटनामा आम माफी दिने काम भए त्यो अन्तर्राष्ट्रिय सन्धि सम्झौता र मूल्य मान्यता विरुद्ध हुने उनीहरूको दावी पनि अब यो विधेयक फास्ट ट्र्याकमा ल्याउँदै गर्दाखेरि पनि अब यस्तो खालको समानान्तर कुराहरू प्रतिक्रियाहरू र अब त्यसलाई गम्भीर रूपबाट लिनुपर्ने अवस्थाहरू पनि आइसकेको हो कि भन्ने कुराहरू पनि अलिकति सचेतना हुनुपर्ने त्यो पक्षले पनि जानकारी राख्नुपर्ने देखिएको छ। विशेष गरी सरकारको नेतृत्व गरिएका व्यक्ति पार्टीहरू र अब त अहिले त नेपालमा गठबन्धनको शब्द अलिकति प्रचलित छ। त्यस्तै श्रोता अब नियत सफा नभई खल्तीरहित पोसाकको औचित्य के हो भन्ने कुराहरू पनि बेला बेलामा उठि नै रहेका हुन्। विमानस्थलभित्र नेपालको कुरा हो श्रोता। ब्यागेज तोडफोड चोरीका घटनाबारे यात्रुबाट गुनासो बढेसँगै ब्यागेज व्यवस्थापनमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई अब खल्तीरहित पोसाक दिने भएको यो खुसीको खबर त होइन, तैपनि उपभोक्ताहरू सर्वसाधारणहरूले बिहोरेको कुराहरूलाई सम्बोधन गर्न उपाय निकालिएको छ। चोरका चार बुद्धि र सय बुद्धि पनि हुन्छ भनिन्छ, त्यसलाई त कसरी लिने हो त्यो भने त्यसलाई व्यावहारिक रूपबाट यसले कस्तो खालको असर प्रभाव पार्ने हो त्यो भने हेर्न बाँकी नै छ। सुपरभाइजरको काम प्रभावकारी बनाउन समयमा उपकरण मर्मत गर्न ब्यागेज ह्यान्डलिङ तालिम दिन सामान लोडिङ अफ लोडिङ समय हाई रेजुलेसनको समयमा पनि हाई रेजुलेसनको गोप्रो क्यामेराको व्यवस्था गर्न र खल्ती रहित पोसाक व्यवस्थापन गर्न नेपाल एयरलाइन्सले गर्ने गरी अहिले तयारी गरेको निर्णय बाहिर आएको खबर पनि आइ नै सकेको छ। श्रोता यसरी आज बेलुका 8 बजेदेखिको यो नमस्ते नेपालको यात्रामा यी खबरहरू जोडेर नमस्ते नेपालको यात्रा सुरु गरि नै सकेको छु। अब हामीले एउटा मिठो गीत सुन्ने बेला भइ नै सकेको छ। अब एउटा मिठो गीत यहाँहरूलाई प्रस्तुत गर्दैछु। प्रीतम थापाको आवाजको यो गीत आफैमा सुमधुर छ। हजुर श्रोताहरू, यो मिठो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई कार्यक्रममा स्वागत गर्दछु अनि बाँकी रहेका प्रसङ्गहरू अब बिस्तारै जोड्न लागिरहेको छु। श्रोता, मिठा मिठा गीतहरूका प्रसङ्गहरूको कुरा भयो, नयाँ वर्षको कुरा छँदैछन् अनि यसले हामीलाई नेपाल र नेपालीहरू अनि त्यस्तै परिवेशमा लैजान्छ भन्ने मेरो अनुमान रहेको छ। श्रोता, अब हामी परिवर्तनका धेरै झोँकाहरू, झल्काहरू, झिल्कोहरू हामीले देखि नै सकेका छौँ। झिल्को मात्रै नभनौँ, ठुलै मुस्लो नै देखिसकेका छौँ, तर आभास गर्न नपाएका हाम्रा गुनासो साहरू अझै पनि सकिएका छैनन्। तर अब यसै बिचमा हामीले व्यावहारिक रूपबाट अपेक्षा गरिएका कुराहरू सम्बोधनभन्दा पनि अन्य नचाहिएका कुराहरू संसदमा प्रस्तुत हुँदै गर्दाखेरि, हुन खोज्दाखेरि हाम्रा असहमतिका आवाजहरू स्वतस्फूर्त रूपबाट निस्किने गर्दछन्। अहिले पछिल्लो पटक संसदमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक 2079 नामक गैर सरकारी विधेयक प्रस्तुत गरिएपछि मर्यादा क्रमका विषयमा पनि विभिन्न कोणबाट बहस सुरु भएको छ। सामन्तवादको कोखबाट जन्मिएको मर्यादा क्रम लोकतान्त्रिक राज्य प्रणालीमा सर्वस्वीकार्य हुन सक्दैन। समस्या मर्यादाको क्रममा होइन, किन र के का लागि मर्यादा क्रम बनाउने भन्ने अवधारणामा रहेको आवाज पनि उठिनसकेको छ। हिजोको राज्य सामन्ती प्रणालीले विकास गरेको थियो भने र आरोप लगाउनेहरूले गरेको मानसिकताको जगमा आफू अझै पनि फेरि ठालु बन्नका लागि जनताभन्दा विशिष्ट थानी, सम्माननीय, माननीय तथा महामहिम कायम हुनका लागि गरेको प्रतिस्पर्धा चाहिँ बडा महाराज धीराजको नयाँ संस्करण जस्तो अनुभूति हुन्छ भन्ने खालका टिक्का टिप्पणी हुनु स्वाभाविक नै हो। त्यस्तै अब अहिले श्रोता, वार्षिक क्यालेन्डर अनुसार एसएलसीलाई रिप्लेस गरेको, अब त्यो भन्दा अहिले पछिल्लो अर्को नयाँ संस्करण भएको एसइईको परीक्षा पनि सुरु भइ नै सकेको छ। अहिले पछिल्लो पटक एसई दिनुपर्ने लगभग 6 लाख विद्यार्थीहरू त्यहाँबाट अलग्गिएको यो छोटो प्रसङ्ग यहाँ जोड्न चाहे। विक्रम सम्वत 2070 सालमा कक्षा 1 भर्ना भएका विद्यार्थीहरूले यो सातादेखि एसई परीक्षा दिँदैछन् वा भने एसई सुरु अब हुन नै लागिरहेको छ, अब हुँदै गर्दैछ, अब यो कार्यक्रम प्रसारण हुँदै गर्दाखेरि। तर एसी दिनेको सङ्ख्या त्यति बेला भर्ना भएको भन्दा अहिले आधा कम छ। शिक्षा मन्त्रालयको फ्ल्यास रिपोर्ट 2078 अनुसार कक्षा 1-10 वर्षे नै 6.8% विद्यार्थीले बिचमै पढाइ छोड्ने गर्दछन्। वर्षे नै कति विद्यार्थीले पढाइ छोड्दछन् भन्ने भेउ पाउन एसी दिने गरेका विद्यार्थीको कक्षागत विवरण पछिभन्दा प्रष्ट हुन देखिन्छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष 5,16,577 विद्यार्थीले एसई दिँदैछन्। उनीहरू विक्रम सम्वत 2070 सालमा कक्षा 1 भर्ना भएका थिए। अहिले एसई दिन लागेका विद्यार्थीहरू सँगसँगै 70 सालमा कक्षा 1 11,71,916 भर्ना भएका थिए। आखिर किन आधाभन्दा बढी अर्थात् 55.8% विद्यार्थीहरूले बिचैमा पढाइ छाडे र एसई दिन न सम्मिलित भएनन्? यसका विभिन्न कारणहरू खोज्न सकिन्छ। विभिन्न खालका अप्ठ्यारो हो, भौगोलिक अप्ठ्याराहरू पनि आफ्ना आफ्नै ठाउँमा छन् होला। यद्यपि गरिबी, श्रम, बाल विवाह, विद्यालय घरको दूरी, अपाङ्गता, रोग व्याधि, भाषा, द्वन्द्व बसाइ, विभिन्न विभेद, यातना लगायतका विविध मनोसामाजिक आर्थिक कारणहरूले गर्दा विद्यार्थीहरूले बिचैमा पढाइ छोड्ने गरेका छन्। यो अति नै दुःखद पक्ष छ। यसलाई पनि हामीले सम्बोधन गर्नुपर्ने विषयहरूमध्ये हुन्, जहाँ कि हाम्रा माननीयहरू राष्ट्रिय मर्यादा क्रममा अल्मलिरहेका छन्। त्यस्तै श्रोता, हामी अल्मलिनु पर्ने धेरै कुराहरू छन्। तर अब फेरि सूत्र सुराकीका परिचालनका नाममा माननीयहरू नै भन्नु पर्यो, माननीय मन्त्री अनि सचिवहरूले त्यसको पनि फाइदा उठाइसकेका कुराहरू बाहिर आइ नै सकेको छ। सूत्र सुराकी परिचालनका नाममा गृहमन्त्री र गृह मन्त्रालयका सचिवले गत 32 वर्षदेखि पछिल्लो 32 वर्षदेखि सरकारी ढुकुटीबाट बेहिसाब लाखौँ नगद बुझिरहेका रहेछन्। दुवै अधिकारीहरूले नगदै बुझ्ने गरेको खर्चको फाँडबारे गृह मन्त्रालयसँग रहँदैन। सार्वजनिक खर्चको लेखा परीक्षण गर्ने सर्वोच्च निकाय महालेखा परीक्षकको कार्यालयलाई पनि यसको हिसाब दिइने रहेनछ। हरेक साता र कहिलेकाहीँ 15 एकपटक यति रकम बुझिलिएँ भनेर मन्त्री र सचिवले लेखेर बुझाएको कागज बाहेक अरू विवरण गृहसँग छैन। विक्रमसम्म 2047 यता 25 सरकार बन्दा 31 गृहमन्त्री र 30 गृह सचिव भएका रहेछन् र पछिल्लो 32 अवधिमा गृहमन्त्री र गृह सचिवले सुराकी परिचालनको शीर्षकमा 24,50,00,000 रुपियाँभन्दा बढी लिएको देखिन्छ जबकि शान्ति सुरक्षा र सूत्र परिचालनका लागि गृह मन्त्रालय मातहत नेपाल प्रहरी र सशस्त्र प्रहरी क्रियाशील छँदैछन् श्रोता यी यस्तै खालका कुराहरू छन् कति मात्र कुराहरू उठाउनु तैपनि हामी यी कुराहरू उठाउँदै गर्दा सकारात्मक परिवेशहरू सकारात्मक मर्यादा क्रमहरू समाजमा स्थापना हुन हाम्रा यस्तै खालका अपेक्षाहरू रहेको हुन्छ त्यस्तै श्रोता एउटा लट एउटा समयक्रममा नेपालका मूर्तिहरू चोरिएका थिए हराउने क्रम विशेष गरी विदेशिनी क्रम थियो तर अहिले एउटा अभियान नै सुरु गरिएको छ अब घर फिर्ती वा भनौँ कला सम्पत्ति सम्पदाको खोजी र घर फिर्ती अभियानमा संलग्न लर्ड्स आर्ट अफ नेपालले अहिले पछिल्लो पटक सन् 80 दशकको सुरुवातमा विष्णुदेवी मन्दिर नैकाबाट चोरिएको 7 शताब्दीको पार्वती लक्ष्मी प्रस्तर मूर्ति अमेरिकाको न्युयोर्क स्थित एक निजी सङ्ग्रहालयमा सङ्कलन गरिएको भेटिएको छ नेपाली कला सम्पदाहरूलाई नेपालमा फर्काउने अभियानमा लागेको लर्ड्स आर्ट नेपालका अनुसार यो मूर्ति चोरीकै क्रममा टुटफुट भएको र यसको खुट्टाको अंश भने मन्दिरमै रहेको देखिएको छ जबकि हात र टाउकाहरू हराएको अवस्थामा ती मूर्तिहरू फेला पारिएको छ यसरी श्रोता हामीले यी आवाजहरू उठायौँ फेरि यस्तैका कुराहरू छन् अब हामीले महामहिमकोहरूको मर्यादाको कुराहरू गऱ्यौँ सूत्र सुराकी परिचालनको कुराहरू गऱ्यौँ लोकतन्त्र गणतान्त्रिक नेपालमा अझै पनि आफैले वा हाम्रो सरकारले गठन गरेको आयोगले खारेज गर्न सिफारिस गरेका संस्थान र कार्यालयका लागि सरकारले पछिल्लो 5 44 अर्बभन्दा धेरै खर्च गरेको रहेछ श्रोता अब यो पनि एउटा विकृतिकै रूपबाट हो त्यसलाई आफ्ना राजनीतिक भर्ती केन्द्रको रूपबाट हरेक पक्षले प्रयोग गर्दै आइरहेको छ सार्वजनिक खर्च पुनरावलोकन आयोगले उचित प्रतिफल दिन नसकेका तर कर्मचारीको तलब भत्ता सवारी साधन र कार्यालयको मर्मत लगायतमा आर्थिक भार थपिरहेको 31 कार्यालय संस्थान कोष बोर्ड आयोग लगायतका खारेज गर्न सिफारिस गरिएको थियो यद्यपि ती भने हुन सकिरहेका छैनन् र 5 44 अर्बभन्दा बढी धेरै खर्च हामीले ट्याक्स पेयरले भनेको हामीले बुझाएको ट्याक्सबाट नै उनीहरू तलब र सुविधा लिएर सहयोग गरिरहेका छन् श्रोता अब यो त भयो यो म यी कुराहरू उठाइसकेपछि म अब यहाँहरूलाई फेरि पनि एउटा मिठो गीतको क्रम जोड्न चाहन्छु त्यसपछि बाँकी रहेका प्रसङ्गहरू फेरि उठाउने नै छु
यही देशको सीमा भित्र मैले जन्म लिए गोर्खालीको सन्तान भनी गर्व गरे थिए जन्माएको आमाले हो घाँस काट्दा काट्दै बाउको जीवन यसै गयो दुःख सार्दा सार्दै लयो पहिरोले छैन खानी अन्न अन्न छैन भन्ने कुरा कता जानु भन्न अरु जन्म लिन पर्ने जापान धर्म चाहिँ नेपालमा जन्म लिएर कहिले सुख पाइन विकट मेरो जाति पन थल्लो एकै बारको यो जिन्दगी बनाइदिया खल्लो ठुलालाई छैन साई भाउ सानालाई होइन के के तन्त्र आयो भन्छन् मलाई आया छैन
हामीलाई के नै सुख छ र तपाईहरु सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
हजुर श्रोताहरू, बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको पनि अब उत्तरार्धमा प्रवेश गरि नै सकेको छु। अब बाँकी रहेका केही प्रसङ्गहरू उठाइसकेपछि अब म भने आजको कार्यक्रमलाई बिस्तारै विदा वा पनि पूर्ण विराम दिने नै छु। श्रोता, हामीले आशाको कुराहरू पनि गर्नुपर्ने हुन्छ। रेमिट्यान्स त हाम्रो देशको उर्वर घरको पिल्लर जस्तो नै भयो, त्यही पनि अहिले पछिल्लो पटक पर्यटन व्यवसायमा पनि आशा पलाउन थालेका सङ्केतहरू देखिएका छन्। लकडाउनपछि पहिलो पटक 1 महिनामा करिब 1 लाख पर्यटकहरू नेपाल भ्रमण भइसकेपछि केही पनि अब सकारात्मक सन्देशहरू आउँछ कि भन्ने आशा गर्दै गर्दा फेरि कोरोनाका सङ्क्रमणका लहरहरू पनि सुरु भएका छन्। अब त्यसलाई त आगामी दिनमा कसरी लिने हो त्यो भने अब हेर्नु नै पर्ने हुन्छ। श्रोता, समाज हाम्रो समाज मात्र होइन अन्य समाजहरूमा पनि विभिन्न खालका अप्ठ्याराहरू छन्। त्यसलाई कसरी ट्याकल गर्ने, त्यसलाई कसरी व्यवहारिक बनाउने प्रयासहरू गरि नै रहेका हुन्छन्। अब हुन त हामीले हरेक किसिमका कोटा सिस्टमहरू नेपालमा पनि भइ नै रहेको छ। यद्यपि अहिले पिउने पानीको कोटा सिस्टम भएको यो अफ्रिकी एउटा देशको ट्युनिसिया देशको एउटा छोटो प्रसङ्ग यहाँ जोड्न चाहे, सुक्खा खडेरी र पानीको अभावको अवस्थालाई मध्यनजर गर्दै ट्युनिसियाले खानेपानीको वितरण र प्रयोगमा कडा नियम अख्तियार गर्दै आगामी 6 महिनाका लागि पिउने पानीमा कोटा सिस्टम लागू गरेको छ। ट्युनिसियाको जल कानुन अनुसार उल्लेखित नियम उल्लङ्घन गरेमा 6 दिनदेखि 6 महिनासम्मको जेल सजाय हुन सक्नेछ। गत वर्षको सेप्टेम्बर महिनादेखि ट्युनिसिया कडा खडेरीसँग जुधिरहेको छ र पानीको अभावका कारण ट्युनिसियामा कृषि उत्पादनमा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्ष 7.5 लाख खाद्यान्न उत्पादन भएकोमा यो वर्ष घटेर 2-2.5 लाख टनमा झरेको छ भने, यसरी सुक्खा खडेरी र पानीको अभावलाई मध्यनजर गर्दै पिउने पानीको कोटा सिस्टममा पनि लगाउनुपर्ने अवस्था छ। अप्ठ्याराहरू के कति आउन सक्छन् हामीले अहिलेदेखि मध्यनजर गर्नुपर्ने अवस्था रहेको छ। त्यस्तै श्रोता, क्रिकेटर नवजोत सिद्धू नयाँ नाम होइन, उनी केही दिन अघि जेलमुक्त भएका छन् र 10 महिनाको कारागार बसाएपछि उनी बाहिरिएका हुन्। सन् 1988 भएको सडक दुर्घटनामा सडकमा पार्किङका क्रममा भएको विवाद र झडपको घटनामा चोट लागेका गुरुनाम सिंहको निधन भएको रहेछ र त्यही मुद्दामा गत वर्ष सर्वोच्च अदालतले सिद्धूलाई 1 वर्ष जेल र 1,000 जरिमाना सुनाएपछि उनी जेल परेका थिए र उनी अब जेलमुक्त भएका छन्। आशा गरौँ अब उनका अप्ठ्यारा दिनहरू गए अब केही सकारात्मक कुराहरू उनको जीवनमा आइपर्छ होला जस्तो लाग्छ। त्यस्तै श्रोता, भाषा संस्कृति भन्ने कुराहरू पनि हाम्रा पहिचानका कुरा हुन्। कोही कति आफ्नो मौलिकताको विषयमा कतिसम्म कट्टर हुन सक्छन् भन्ने कुरा अब अहिले पछिल्लो पटक इटलीबाट आएको एउटा छोटो प्रसङ्ग हो। विदेशी भाषा प्रयोग गरेमा जरिमानासम्म हुन सक्ने खालको खबर आएको छ। इटालीले कुनै पनि किसिमको आधिकारिक सञ्चारका लागि अङ्ग्रेजी वा अन्य कुनै विदेशी भाषा प्रयोग गरेमा 1,00,000 युरोसम्म जरिमाना तिर्नुपर्ने कानुन ल्याउन लागेको खबर छ। इटालीको सत्तारूढ दल ब्रदर्स अफ इटाली पार्टीका एक सांसदले अघि सारेको यो कानुनलाई प्रधानमन्त्रीले समर्थन गरेकी रहेछन्। संसदीय बहसमा जान बाँकी सो विधेयकले सार्वजनिक प्रशासनमा पद धारण गर्ने जो कोहीले पनि लिखित र मौखिक रूपमा इटालियन भाषा प्रयोग गर्नुपर्ने र भाषाको ज्ञान पोख्त हुने भाषाको त्यहाँको स्थानीय भाषामा वा आफ्नो इटालियन भाषामा पोख्त हुनुपर्ने भनिएको छ। यो प्रस्तावित कानुनले सबै विदेशी भाषाहरू समेटे पनि विशेष गरी एङ्ग्लोमेनिया वा आफ्नो अङ्ग्रेजी शब्दको प्रयोगमाथि पनि रोक लगाइएको छ। यो विदेशी भाषाको प्रयोगमा हुने जरिमानाका कुरा भयो। श्रोता, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको प्रसङ्गहरू पनि मैले यहाँ जोडिन सकेँ। त्यस्तै सोसाइटीले नियमित रूपबाट साप्ताहिक रूपमा आइतबार बिहान भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा सम्पन्न सञ्चालन गरिरहेको छ। त्यस्तै ब्याडमिन्टन अभ्यासको क्रम पनि चलि नै रहेको छ। अहिले समय र स्थानको तारतम्यता नमिल्दा ती दुई विधाका कार्यक्रमहरू अलग अलग स्थानमा सञ्चालन गर्नुपर्दाको अप्ठ्यारोले पनि असुविधा प्राप्त गरिरहने कुनै छ कृपया त्यसको पछिल्लो अवस्थाको बारेमा भने सोसाइटीको इन्टिग्रेट भाइबर ग्रुपलाई फलो गर्ने इन्टिग्रेट एक्टिभिटिजको भाइबर ग्रुपलाई फलो गर्ने प्रयास गर्नुहोला. त्यस्तै श्रोता महिला दिदीबहिनीहरूको लागि पनि स्विमिङ क्लास हरेक हप्ताको शनिबार बेलुका 4:30 बजे फारुनी स्पोर्ट्स सेन्टरमा भइ नै रहेको छ. त्यसको लागि पनि कृपया यहाँहरू अलि आफ्नो इच्छा व्यक्त गर्नुहोस् अब सहभागी हुने प्रयास गर्नुहोला. त्यस्तै बुधबार जुम्बाको क्लास पनि भइरहेको छ. 15 दिनमा फेन्डल्सन र हल्सवेलका कम्युनिटी सेन्टरहरूमा कृपया त्यसलाई पनि नजिकबाट फलो गर्ने र सहभागी हुने प्रयास गर्नुहोला भन्दै आजको कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई हृदयदेखि नै धन्यवाद दिँदै म विनोदलाई भने आज्ञा दिनुहोस्. नमस्कार, शुभरात्रि.
चम्किने छ घामसँग उदाउँछ फेरि पनि सुखको दिन हामी माझ मुस्कुराउँछ. मालामा हाँस्न सक्छन् हरेक नेपाली फुलहरू. त्यसैले त विपत्तिले हार मान्छ यहाँ.
त्यसैले त विपत्तिले हार मान्छ यहाँ. मेरो देश नेपाल छ जहाँ.
नमस्ते नेपाल. नमस्ते नेपाल.